नमस्कार, कार्यक्रम कोरोना अपडेटमा स्वागत गर्छु। म निरजवी ठाकुरले सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np तथा अफिसियल फेसबुक पेज नारायणी एफएम 103.8 मेगाहर्ज बिरगन्जबाट पनि हामीले हरेक दिन कोरोनाका अपडेटहरू गरिरहेका छौँ। कोरोना संक्रमणको विषयमा सूचनाहरू सम्प्रेषण गरिरहेका छौँ। खास गरी कोरोना अपडेटमा हामी कोरोना भाइरस संक्रमणबाट कसरी बच्न सकिन्छ, कोरोना भाइरसले कहाँ के कसरी चाहिँ कस्तो खालको प्रभावहरू पारिरहेको छ भन्ने विषयमा विशेष जानकारी दिन्छौँ कार्यक्रम कोरोना अपडेटमा। र हामी एकजना व्यक्ति जो कोरोनासँग सम्बन्धित अथवा विज्ञहरूसँग पनि कोरोनाको विषयमा कुराकानी गर्छौँ र कोही मान्छे त्यस्ता कोरोना संक्रमित निको भएर आफूले अप्नाएका कुराहरू छन् भने त्यस्ता व्यक्तिहरूसँग नि कुराकानी गरेर यहाँहरूलाई कोरोनाको अपडेट जानकारी गराउँछौँ। सर्वप्रथम कोरोनाको अपडेट जानकारी गराउने क्रममा वीरगन्जमा फेरि दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर 4 बिर्ताका 70 वर्षका वृद्ध पुरुषको गैराती 11:35 मृत्यु भएको छ। त्यस्तै अर्का रौतहटका गौरका 54 पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ। 70 वृद्धको 19 नारायणी अस्पतालमा भर्ना गरिएको थियो, उनको एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखिएको छ। त्यस्तै 54 रौतहट गौरका पुरुषको 21 अस्पतालमा भर्ना गरिएको थियो र उनको पनि एन्टिजेन विधिबाट परीक्षण गर्दाखेरि कोरोना पुष्टि भएको थियो। उनीहरू दुवैको गैराती मृत्यु भएको छ। पछिल्लो अपडेट अनुसार नारायणी अस्पतालमा गरिएको परीक्षणमा 151 कोरोना संक्रमितहरू फेरि नयाँ थपिएका छन्। त्यसमध्ये 109 पर्साका रहेका छन्। 132 पिसिआर टेस्ट गरिएका थिए भने 19 एन्टिजेन टेस्ट गरेर परीक्षण गरिएको थियो, जसमध्ये 109 पर्साका रहेका छन् र रौतहटका 12 पर्साका गरेर जम्मा 151 कोरोना पुष्टि भएको छ। 109 पर्साका, 30 चाहिँ 12, 7 सर्लाही, 5 रौतहटका छन् यी संक्रमितहरू। र फेरि पनि हामी कोरोना अपडेटका विषयमा कुराकानी गर्नेछौँ र पछिल्लो समयमा कोरोना भाइरस संक्रमणलाई जित्नका लागि आयुर्वेद औषधिको महत्त्वको विषयमा पनि चर्चा गर्छौँ। आयुर्वेद औषधि कोरोना संक्रमण हुनबाट बच्नका लागि अथवा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि उपयोगी मानिएको छ। यो पहिलो कोरोना भाइरस संक्रमणको अवस्थामा अथवा कोरोना भाइरस पहिलो पटक फैलिएको अवस्थामा आयुर्वेद औषधिको प्रयोगले धेरै मान्छे कोरोना संक्रमणबाट मुक्त भएको सुखद खबरहरू पनि थियो। र पछिल्लो यो दोस्रो कोरोना भाइरसको दोस्रो भेरिएन्टले अथवा दोस्रो भेरिएन्टमा यो आयुर्वेदिक औषधिको महत्त्व उपलब्धिहरू के छन् र यसको प्रयोगबाट कति मान्छेले चाहिँ लाभ लिन सकेका छन् र यो औषधि कसरी प्रयोग गर्दाखेरि चाहिँ कोरोना संक्रमण अथवा संक्रमितहरूलाई पनि यो ठिक हुनलाई निको हुनलाई सहयोग गर्छ र संक्रमणबाट बच्नलाई पनि सहयोग गर्छ, यो विषयमा चर्चा गर्छौँ। र आज हामीसँग आयुर्वेद सम्बन्धी चर्चा गर्नका लागि वैद्य निरीक्षक धीरेन्द्र सिंह टेलिफोन सम्पर्कमा हुनुहुन्छ। धीरेन्द्रजी, स्वागत छ कार्यक्रम कोरोना अपडेटमा यहाँलाई।
हजुर, धन्यवाद।
हजुर, यो अहिलेको दोस्रो भेरिएन्ट जुन हिसाबले फैलिएको छ विश्वमा नै, यसले चाहिँ आक्रान्त बनाएको छ, सबैभन्दा बढी चाहिँ भारतलाई यसले प्रभावित बनाएको छ, त्यसको अलिकति प्रभाव नेपालमा पनि परिरहेको छ। अब यो अवस्था भयावह नै बन्न थालिसकेको छ। दैनिक हिजो पनि 58 मृत्यु भएको छ, 8,000 बढीको चाहिँ संक्रमणको सङ्ख्या बढेको छ। यो अवस्थामा दोस्रो भेरिएन्टमा आयुर्वेद औषधिको उपलब्धि कोरोना संक्रमितहरूलाई कतिको छ र संक्रमणबाट बच्नका लागि यसको उपलब्धि चाहिँ कतिको हुनसक्छ?
हजुर, यो निकै सान्दर्भिक कुरा गर्नुभयो। अहिले चाहिँ कोरोना भाइरसले गर्दाखेरि हामी मानसिक रूपमा र शारीरिक रूपमा दुवै रूपमा हामी एकदम धराशयी भएको अवस्था छ। हाम्रै वीरगन्जमा मान्छे चाहिँ दैनिक ज्यान गुमाइराखेको अवस्था छ। त्यो स्थितिमा हामी एउटा सबभन्दा पहिला डर त्रासलाई हामी त्याग्नुपर्ने अवस्था छ। पहिला चाहिँ अब हामी जुनसुकै अवस्थामा रुगाखोकी अथवा ज्वरो भए पनि जतिसुकै ज्वरो भए पनि हामी खासमा जुन प्रिकसन अप्नाउनु पर्ने अवस्था हुन्छ त्यो सब अप्नाउँछौँ र मनोबल चाहिँ उच्च राख्छौँ। तर अहिलेको अवस्थामा सामान्य ज्वरो रुगाखोकी हुँदैमा हामी एकदम आत्तिएर हामी एकदम डराएर हाम्रो शरीर र मानसिक रूपले हामी अशक्त भएको अवस्था हुन्छ, त्यो चाहिँ हुनु भएन। त्यो पेनिक भएको स्थितिमा मान्छेको रोग प्रतिरोधक क्षमता पनि घटेको अवस्था हुन्छ र खासमा हामी चाहिँ अब कुनै चिजले डर मनमा डर बसेपछि हाम्रो श्वास प्रश्वासको जुन अवस्था हुन्छ त्यो चाहिँ छोटो भइहाल्छ। हामी हाम्रो शरीरमा भाइटल अर्गेनहरू पनि कमजोर भएको अवस्था हुन्छ, त्यो अर्गेनहरूलाई हामी कमजोर हुन नदिनको लागि हाम्रो मनोबल उच्च हुनुपर्छ पहिलो। अर्को चाहिँ हामी जुनसुकै समस्याले ग्रसित छौँ त्यसको उपाय चाहिँ हामीसँग थुप्रो छ, यो अहिले हामी विभिन्न सञ्चार माध्यमहरूबाट पनि सुनिरहेछौँ। जस्तै बाफ लिने, तातो पानीमा मन तातो पानीमा नुन, तुलसीको पात, बेसार इत्यादि राखेर, पुदिना इत्यादि राखेर हामी बाफ लिने र गार्गल गरेको जुन अवस्था छ त्यसलाई हामी निरन्तरता गर्नु पर्यो। अर्को त्यो साथसाथै हामीले शारीरिक व्यायाम, अब यो व्यायामले गर्दाखेरि हाम्रो शारीरिक र मानसिक दुईटै रूपले काम गरेको हुन्छ। हाम्रो शरीरलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि र हाम्रो शरीरको हरेक सेल टिस्युमा अक्सिजनको मात्रा समेत बढाउनको लागि व्यायाम, त्यसमा पनि योग। योग भनेको अब डिटेलमा नजाउँ, खासमा सबैजना बुझ्नुभएको छ कुनै पनि समस्यालाई समाधान गर्नको लागि हामी चाहिँ सानो छोटो छरितो विधि अप्नाउँछौँ। त्यो चाहिँ हाम्रो फोक्सोलाई फाइदा पुर्याउने सानो छोटो चाहिँ अभ्यास र प्राणायाम, यो दुइटै चाहिँ हामी गर्नुपर्ने अवस्था छ। अब अभ्यास गर्दाखेरि फोक्सोलाई पर्याप्त अक्सिजन पुग्ने गरी हामीले लुजनिङ प्र्याक्टिस गर्दाखेरि फोक्सोमा बढी फाइदा पुगोस् भनेर दुइटै हातले चाहिँ फैलाउने, श्वास लिँदै फैलाउने, श्वास छोड्दै अगाडि गर्ने अथवा श्वास छोड्दै फरवर्ड बेन्डिङ गर्ने र श्वास लिँदै ब्याकवर्ड बेन्डिङ गर्ने इत्यादि अभ्यासहरू चाहिँ फोक्सोलाई बढी फाइदा पुर्याउने अभ्यासहरू।
यो चाहिँ कतिपटक गर्नुपर्छ, कतिपटक गर्दाखेरि चाहिँ फोक्सोको लागि चाहिँ फलदायी हुन्छ, लाभदायक हुन्छ?
यो 5-10 पटक। अब के छ भने बिहान र बेलुका दुवै पटक गरियो भने राम्रो, शारीरिक अवस्था अनुसार 5-10 पटक हामी गर्छौँ।
हजुर,
त्यो साथसाथै साइड बेन्ड त्यो पनि श्वासका साथ गर्छौँ हामी, साइड बेन्ड, फरवर्ड बेन्डिङ, ब्याकवर्ड बेन्डिङ, त्यसपछि लुजनिङ प्र्याक्टिसको क्रममा हाम्रो हरेक ज्वाइन्टहरू हरेक अङ्गहरूलाई चलाउने त्यो पनि श्वासका साथ, त्यो अब तत्कालै फोनमा नभए पनि हामीले विभिन्न माध्यमहरूबाट हामीले हेर्न सक्छौँ। त्यो लुजनिङ प्र्याक्टिस गरिसकेपछि प्राणायाम गर्छौँ, प्राणायाम गर्दाखेरि हामी सबभन्दा पहिला 10 पटक लामो गहिरो श्वास लिएर छोड्छौँ। एक पटक श्वास लिँदाखेरि हामी पहिला हाम्रो पेट फुल्छ, त्यसपछि डायफ्राम, छाती र सोल्डर्सहरू फुल्छ, श्वास छोड्दाखेरि बिस्तारै खुम्चिन्छ। यो क्रम चाहिँ हामी 10 पटक गर्छौँ। त्यसपछि अनुलोम विलोम, अनुलोम विलोम भनेको एउटा नाकले श्वास लिनुलाई अनुलोम र अर्कोले छोड्नुलाई विलोम भनिन्छ। त्यो श्वास लिँदाखेरि हामीले बिस्तारै स्माइलिङ फेसमा लामो गहिरो श्वास लिनुपर्छ एउटा नाकले र अर्को नाकले बिस्तारै छोड्नुपर्छ, फेरि छोडेकैले लिएर अर्कोले छोड्नुपर्छ। यो क्रम हामी कमसे कम 10 पटक गर्छौँ। त्यो एउटा दाहिने हातलाई नासिका मुद्रामा राखेर मिडिल र इन्डेक्स फिङ्गरलाई फोल्ड गर्दै बुढी औँलाले दाहिने नासिकालाई बन्द गरेर देब्रेले श्वास छोडेर त्यसपछि दाहिनेले देब्रेले नै लिएर दाहिनेले छोड्ने, फेरि त्यो चेन्ज गर्दै गर्दै गएर केही बेरसम्म गर्छौँ हामी। यति गर्दाखेरि हाम्रो अक्सिजन लेभल एकदम बढाइराखेको अवस्था हुन्छ। अहिलेको अवस्थामा अक्सिजनको कमी भएको हामी चारैतिर सुनिरहेछौँ। तर त्यो अक्सिजनलाई बढाउनको लागि मलाई लाग्छ यति उपाय गरियो भने 95% बिरामीहरूलाई अक्सिजनको अभाव हुँदैन।
तर धीरेन्द्रजी त्यो त शारीरिक रूपमा स्वस्थ रहेका मान्छेले गर्न सक्ने अवस्था होला, तर जो मान्छे शारीरिक रूपमा नै अस्वस्थ छ अशक्त छ गर्न सक्ने अवस्था छैन भने त्यस्ता व्यक्तिहरूको लागि शारीरिक व्यायामले त काम गर्दैन होला फेरि।
त्यो चाहिँ अब एकदम अशक्त भइसकेको अवस्थाको लागि त विभिन्न आइसियु भेन्टिलेटरहरूको आवश्यकता पर्छ नै, एलोप्याथको अवस्था आउँछ नै, तर त्योभन्दा पहिला त्यो अवस्थामा नजानको लागि उपाय मैले बताइरहेको छु। त्यो साथसाथै जब हामीले केही खान र पिउन सक्छौँ त्यो खान पिउने अवस्थामा हामीले जडीबुटीको काढा, अब काढा भन्ने शब्द चाहिँ अहिले प्रचलित भइसकेको छ, त्यो काढा अहिले गिलोय तुलसी सुठो पिपला मरिच दालचिनी अमला अश्वगन्धा एसकी मधु बोझो बेसार अर्जुना इत्यादि मध्ये जे सुखै पाइरहेछ त्यो सबै चाहिँ हामी उचित मात्रामा त्यसलाई 2 ग्लास पानीमा पकाउने अनि 1 ग्लास जब बाँकी रहन्छ त्यो छानेर हामी बिहान खाली पेटमा र राति सुत्ने बेलामा खाने गर्यौँ भने त्यसले चाहिँ हामीलाई पक्कै पनि छिटोभन्दा छिटो निको हुनमा मद्दत पुर्याएको हुन्छ। पहिला त्यो एन्टिबायोटिक र सिटामोलले 2 दिनमा ज्वरो रुवाखोकी निको हुन्थ्यो भने आजकल हामी 2 हप्ता लागिराखेको अहिले हामी सुनिरहेछौँ चारैतिर। तर यो सब साथै प्रयोग गरेपछि मलाई लाग्छ त्यो 2 दिनमा नभए पनि 3-4 दिनमा पक्कै पनि त्यो चाहिँ सुधार भएको अवस्था छ। त्यो चाहिँ हामीले धेरै बिरामीहरूसँग अहिले हाम्रो संवाद भइरहेको हुन्छ र त्यो सेवा लिइराख्नु भएको छ अहिलेको अवस्थामा।
तर धीरेन्द्रजी यहाँले भने जस्तो जुन जडीबुटीको नामहरू लिनुभयो, जस्तै गिलोयकै कुरा गरौँ, योभन्दा अगाडि को अथवा पहिलो चरणको कोरोना भाइरसको सङ्क्रमण फैलिरहँदाखेरि धेरै मान्छेले त्यो गिलोयहरू प्रयोग गरेका थिए, मान्छेले चाहिँ विभिन्न ठाउँमा गएर खोजेर ल्याएका हामीले देखिरहेका पनि थियौँ। तर अहिले त्यस्तो जडीबुटीहरू मान्छे खोज्न जाने, जडीबुटीहरू चाहिँ लिएर आउने त्यति धेरै देखिँदैन, यो उहाँहरूमा विश्वास नभएर हो अथवा उहाँहरूले चाहिँ पहिले नै जोहो गरिसकेको अवस्था हो र त्यस्तो नदेखिएको हो?
खासमा के छ भने यो अहिलेको स्थितिमा जुन तनावपूर्ण अवस्थामा छौँ हामी, त्यो तनावपूर्ण अवस्था पहिलो कुरो छ। अर्को कुरो, हाम्रो राज्यले चाहिँ आयुर्वेदलाई उपेक्षा गरेको यो ज्वलन्त उदाहरण हो, किनभने पछिल्लो वर्ष पनि हाम्रो प्रधानमन्त्रीज्यू स्वयंले पनि बेसार मात्रैको कुरा ल्याए पनि कमसे कम त्यो कुरा मन्त्रालयको माध्यमबाट हरेक आइसोलेसनहरूमा एलोप्याथको साथ साथै आयुर्वेदको पनि उपचार होस् भनेर माथिबाट निर्देशन भएको अनुसार चाहिँ यदि आइसोलेसनहरूमा भएको थियो र त्यसको चाहिँ पुरै रिपोर्ट चाहिँ अहिलेसम्म आइसकेको थियो भने त्यो चाहिँ हामीले अहिले चाहिँ यो कुरा भन्ने अवस्था आउँदैन थियो। तर प्रत्यक्ष रूपमा बिरामीहरूले खाएर यो लाभ लिएर हामी पोहोर साल नै लगभग 700 जनालाई उपलब्ध गराएको थियौँ। त्यो चाहिँ अब निशुल्क रूपमा मेरै कमसे कम 70-80 हजारको लगभग 20 बिस्तारै म त सुरुमा थोरै आउँछ बिरामी भनेर म फ्रीमा उपलब्ध गराउँछु भनेको थिएँ, तर त्यही माध्यममा मान्छेहरूको माध्यमबाट बिरामी चाहिँ 4 गुणा 5 गुणा बढ्दै गएपछि अब त्यस्तो अवस्थामा भनेको कुरा त दिएँ, तर त्यो अनुसार चाहिँ फिडब्याक पनि पाइयो, नपाएको होइन। तर यो फिडब्याकलाई हाम्रो राज्यले त्यति बेला गम्भीरतापूर्वक लिनु पर्थ्यो। तर तैपनि जस्तै नवलपुरको रजहरमा एउटा प्राकृतिक चिकित्सालय छ, त्यो प्राकृतिक चिकित्सालयमा 1 जना मान्छे पनि मरेनन्। अब हुनसक्छ त्यो पहिलो सुरुको बेलाको त्यो दोस्रो भेरिएन्ट अहिलेको जस्तो कडा थिएन, तैपनि त्यहाँ पनि आइसोलेसनमा महिनौसम्म हजारौँ बिरामीहरू पूर्ण रूपमा ठिक भएर गए। अर्को कुरो, किर्तिपुरको रिसर्च सेन्टरमा अहिले पनि सञ्चालनमा छ आइसोलेसन, त्यति बेला पनि सञ्चालनमा थियो र त्यहाँको बिरामीहरू 5-7 दिनमा निको भएको कुरा चाहिँ हामीले त्यति सञ्चार माध्यमबाट धेरै सुनेको अवस्था छैन। यो सब कारणले गर्दा मलाई के लाग्छ भने आयुर्वेद पद जानी जानिकन अपाहिज बनाएर राख्ने हाम्रो जुन नियति छ त्यो चाहिँ एउटा दुःखद कुरो छ।
तर यो यहाँले भनिरहँदाखेरि जस्तै भारतकै उदाहरण हामी लिन सक्छौँ, भारतमा रामदेव बाबाले त्यत्रो व्यायामहरू चाहिँ चलाउनु भयो, त्यत्रो जडीबुटी औषधिहरूको चलाउनु भयो, त्योभन्दा अगाडिका धेरै हमदर्दहरू पनि थुप्रै आयुर्वेद औषधिहरू पनि छन्, ती औषधि कम्पनीहरूको पनि त्यति बजारमा चाहिँ आयुर्वेदको प्रयोग भएको देखिएन, जसले गर्दाखेरि अहिलेको यो वैज्ञानिक युगलाई पनि विज्ञानलाई पनि चुनौती दिने जुन खालको भाइरसको सङ्क्रमण बढिरहेको छ, फैलिरहेको छ, यसले चाहिँ आयुर्वेदलाई त्यति विश्वास नगरेर नै यसको महत्त्व कम भएको हो कि कि यहाँहरूले भने जस्तो चाहिँ राज्यले नै त्यसको लागि चाहिँ महत्त्व दिएन, अथवा किन चाहिँ यस्तो भयो? राज्यले महत्त्व नदिएको हो भने भारतले नै प्रस्ताव गरेर चाहिँ अथवा विश्वको लागि योग दिवसको पनि भारतले प्रस्ताव गरिसकेपछि विश्व योग दिवस पनि मनाउन थालिएको थियो, त्यो हुँदाहुँदै पनि भारतमा पनि त्यो प्रयोग र त्यसको सदुपयोग चाहिँ गर्न सकेनन्, किन होला?
हजुर, यो चाहिँ एकदम सही भन्नुभयो। अहिले यो खासमा के छ भने आयुर्वेदको जडीबुटीहरू जुन छ, मैले अघि पनि भने कि जडीबुटीहरूको काढा, त्यो काढा बनाएर खाएपछि त्यसमा कमसेकम आधी जडीबुटी त आफू सङ्कलन गरेको हुन्छ, हाम्रै गाउँठाउँको हुन्छ, त्यो आफै सङ्कलन गरेर त्यो काढाको रूपमा प्रयोग गर्दाखेरि 10% फाइदा गर्छ। अब कम्पनीको कुरा गर्दाखेरि यो कम्पनी राम्रो, यो कम्पनी नराम्रो र यो जडीबुटी राम्रो नराम्रो भन्न चाहिँ मिल्दैन। तर खासमा कुरा के छ भने भारतमा पनि आयुर्वेदको र योगको कारणले गर्दाखेरि फाइदा नभएको कुरो पक्कै पनि होइन, किनभने यो हामीले विभिन्न सञ्चार माध्यमहरूबाट सुनिरहेछौँ र यहाँ जस्तै आयुर्वेदलाई राज्यले उपेक्षा गरेको अवस्था त्यहाँ पनि छ, नभएको होइन। अब आयुर्वेद र यो चाहिँ दबाई र अभ्यास एक्सर्साइज मात्र होइन, यो कुरा पहिला हामी बुझ्नुपर्छ। यसको लागि आयुर्वेदमा हामी आयुर्वेदको अर्थ पहिला बुझ्नुपर्छ। आयुर्वेद भनेको आयु र वेद भनेको ज्ञान हो। हाम्रो जन्मदेखि नमरुन्जेलसम्मको अवधिमा गरिने क्रियाकलापहरूको ज्ञानको विषयमा जुन शास्त्रमा उल्लेख गरेको छ त्यसलाई आयुर्वेद भन्छ। त्यसमा दिनचर्या, ऋतुचर्या, आहार विहार, आचार रसायन, प्रकृति इत्यादि सबै पर्छन्। तर हामी अहिले मुख्य रूपमा भन्दाखेरि प्रकृतिको विपरीत गइरहेछौँ। अहिले हाम्रो जीवनशैली जुन छ त्यो ठुलो अर्थ राख्दछ। त्यो जीवनशैलीमा हामी चाहिँ अब जस्तो योग गराउँदाखेरि एउटा ट्रेन आइराखेको ठाउँमा योग गराउनु भन्दाखेरि त्यो योगको कुनै अर्थ हुन्छ? हुँदैन नि त। अब जडीबुटीको कुरा गर्दाखेरि जुन जडीबुटी 6 महिनाभित्रमा काम गर्छ त्यो जडीबुटी 2 वर्षपछि कुनै कम्पनीले किन्छ भने त्यो जडीबुटीले काम दिन्छ? दिँदैन नि त। त्यो सब कुरा प्रमुख रूपमा नभएको होइन। तथापि आयुर्वेद र योगले अहिले पनि जहाँ प्रयोग त्यसको समुचित रूपमा गरिरहेछ त्यसको रिपोर्ट र रिजल्ट चाहिँ एकदम सकारात्मक आइराखेको पनि छ। त्यो चाहिँ अब प्रयोगकर्ताले मात्र अनुभव गर्छ। त्यसको लागि चाहिँ सरकारले त्यसको टिम बनाएर जस्तै अब प्राकृतिक चिकित्सा र धर्मा र कीर्तिपुर अनुसन्धान आयुर्वेद अनुसन्धान केन्द्रमा जुन पोर्टल गरियो त्यो अनुसार अहिले पनि म पटक पटक सम्बन्धित व्यक्तिहरूलाई अधिकारीहरूलाई म रिक्वेस्ट गरेको छु कि अहिले आइसोलेसनहरूमा कमसेकम अरू आयुर्वेदिक दबाई नभए पनि एउटा काढाको रूपमा दिनुभयो भने त्यो धेरै फाइदा गर्छ। र त्यो व्यवस्था मिलाउनको लागि मैले शारीरिक र आर्थिक रूपले जति सक्छु त्यो चाहिँ म अहिले पनि गर्नको लागि तत्पर छु। र त्यसको लागि हामीलाई अरू केही होइन, वातावरण चाहियो। त्यो चाहिँ अहिले पनि त्यहाँ संक्रमित भइसकेका स्वास्थ्य कर्मीहरूले, नारायणी हस्पिटलकै संक्रमित भइसकेका स्वास्थ्य कर्मीहरूले खाइराखेका छन्। र फेरि आजै बिहान एकजनाले मसँग माग्नु भएछ, त्यो अवस्था चाहिँ छ। तर त्यो चाहिँ दुःखको कुरो के छ भने त्यो हामी आफैले खाइरहेछौँ तर यो कुरो व्यक्त चाहिँ गर्न सकिरहेको छैनौँ। बिरामीहरूले पनि खाओस् र त्यसको चाहिँ लाभ लियोस् भनेर त्यो चाहिँ अब यो एलोप्याथिक चिकित्सा पद्धतिलाई हामीले नराम्रो भनेको हुँदै होइन, किनभने त्यो मेरो भाउको पद्धति होइन। आयुर्वेद आयुर्वेद मेरो बाउको पद्धति होइन नि त, यो चाहिँ सबै मानव जातिको लागि छ र यसलाई चाहिँ हामीले जाने बुझे अनुसार यथार्थ चित्रण गर्ने हो र त्यसको फाइदा चाहिँ जनजनमा पुर्याउने हो।
त्यो फाइदा जनजनमा पुर्याउन नसक्नुको समस्या अथवा कमजोरी कसको कहाँनिर हो? जुन हिसाबले यहाँले भने जस्तै जसरी यहाँसँग पनि सम्पर्क गरेर औषधिहरू लिएर चाहिँ आयुर्वेद औषधिहरू लिएर जसले सेवन गरिरहेका छन् ती व्यक्तिहरूसँगको चाहिँ प्रचार प्रसारमा पनि कमी भयो कि बजारीकरणमा पनि कमी भयो कि यो चाहिँ कसले गरिदिने, कहाँनिर कसको कमजोरी भयो?
अब खासमा चारैतिर सोच्दा पनि लास्टमा गएर हाम्रो नीति निर्माताकोमा गएर कुरा अड्किन्छ। हाम्रो नीति अब जस्तै अहिले कोभिडको दबाई त आइसकेको छैन नि त, तर गिलोयले ज्वरोलाई निको पार्छ, तुलसीले खोकीलाई निको पार्छ भनेर यो कुरो चाहिँ भनिराख्नु पर्दैन नि त, किनभने यो चाहिँ हामी हजारौँ वर्ष पहिलादेखि यो बुझेका छौँ। जुन बेला चाहिँ एलोप्याथको एउटा सिटामोल र सेट्रानको आविष्कार भइसकेका थिएन त्यति बेलादेखि यो गिलोय र तुलसीको प्रयोग हाम्रो गाउँ समाजमा गरिराखेको अवस्था छ। अहिले पनि त्यो त्यस्ता व्यक्तिहरू हाम्रो माझ हुनुहुन्छ कि अहिले पनि सिटामोल भन्दा पहिला यो खाऊ त्यो खाऊ भन्ने मान्छे गाउँमा छन्, तर त्यो सबलाई हामीले जानी जानीकन दबाएर राखेको छौँ र प्रकृतिलाई आफ्नो मुठीमा लिएर हामी चाहिँ।
तर धीरेन्द्रजी फेरि पनि कुरा आउँछ, गिलोय र तुलसी खानुभन्दा सिटामोल खाँदाखेरि छिटो ज्वरो निको हुन्छ, त्यसपछि अब त्यो तुलसीको पत्ता खानुभन्दा चाहिँ एलोप्याथिक दबाई खाँदाखेरि खोकी छिटो हुन्छ, त्यसको प्रभावले पनि त मान्छेमा अलिकति आकर्षण चाहिँ यता एलोप्याथिक दबाईतिर भएको होला नि त, फेरि त्यो पनि फाइदाको कुरा नै हेर्नुपर्छ। अझ अहिले त यो दोस्रो भेरिएन्टको चाहिँ के भनिएको छ भने सो ज्वरो आएपछि टाइफाइड भयो होला अथवा केही भयो होला भनेर दबाई नखानु, पहिले पिसिआर टेस्ट गर्नुपर्छ, त्यसपछि मात्रै चाहिँ अरू दबाईहरू चलाउनुपर्छ, होइन भने ज्यान जोखिममा हुन्छ भनेर चिकित्सकहरूले भनिरहेका छन्। त्यो ज्यान जोखिममा त राख्ने कुरा भएन,
एकदम सही कुरा गर्नुभयो। अब अहिले चाहिँ पिसिआर गरिसक्नु पर्ने जुन अवस्था भन्नुभयो, अहिलेको अवस्था जुन छ कि हाम्रो गाउँठाउँ मात्र होइन यो बजारमा पनि सबैजनाले बुझ्नुभएको छ, अहिले यति फैलिसकेका छ कि पिसिआर टेस्ट मात्र होइन त्यसको व्यवस्थापन गर्न गाह्रो भइरहेछ। अहिले एउटा सानो पसलमा गएर हेर्नुभयो भने त्यो कति ठुलो भिड छ कि त्यो चाहिँ सबैजनाले प्रत्यक्ष रूपमा हेर्नुभएको छ। र अर्को कुरो, सिटामोल नखानु एन्टिबायोटिक नखानु मैले भनेकै होइन, पहिलो कुरो त्यो सबको आवश्यकता आफ्नो ठाउँमा छँदैछ, त्यसले चाहिँ थप संक्रमणबाट जोगिनु र तत्काल मान्छेलाई शारीरिक र मानसिक रूपले राहत मिल्नु त्यो चाहिँ एकदम जरुरी नै छ। तर त्यसको साथ साथै हामीले यो सब आयुर्वेदको पनि सदुपयोग गर्यौँ भने त्यो चाहिँ पक्कै पनि विषको काम गर्दैन, यो अमृतकै काम गर्छ भनेर मैले भन्न मात्र खोजेँ।
हुन्छ धीरेन्द्रजी, यहाँलाई समय र समाजको लागि धेरै धेरै धन्यवाद।
हस् हजुरलाई पनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो वैद्य निरीक्षक धीरेन्द्र सिंह, जो आयुर्वेद चिकित्साको विषयमा र कोरोना संक्रमणको बाट बच्नका लागि हामीले यो आयुर्वेदलाई र व्यायामलाई कसरी लिनुपर्छ यसको फाइदाको विषयमा हामीले कुराकानी गऱ्यौँ। हामी कोरोना अपडेटमा छौँ, कोरोना को विषयमा हामी अपडेटहरू दिइरहेका छौँ, यहाँहरूलाई जानकारीहरू दिइरहेका छौँ। पछिल्लो अवस्थामा कोरोना अपडेटमा हामीले 24 घन्टामा 4,12,000 मा भारतमा चाहिँ संक्रमित फेला परेका छन्, एकै दिन 4,000 मृत्यु भएको खबरहरू आइरहेको छ। त्यस्तै अहिले चाहिँ निजी अस्पताललाई तोकेको भन्दा बढी शुल्क नलिन स्वास्थ्य मन्त्रालयले निर्देशन पनि दिएको छ। उपत्यकामा मात्रै तत्कालै थप 5,000 कोभिड शैय्या बनाउन सकिने अवस्था अहिले चाहिँ स्वास्थ्य मन्त्रालयले भनिरहेको छ। वीर अस्पतालमा 500, भक्तपुर खरीपाटीमा 250 शैय्या, त्रिभुवन शिक्षण अस्पतालमा 500, कीर्तिपुरमा 250, सेनाको नयाँ भवनमा 200, प्रसूति गृहको भवन कुपलडोलमा 100 र काठमाडौँ नेसनल मेडिकलमा चाहिँ 300 शैय्याको, त्यसै गरी जनमैत्री अस्पतालमा 120 र मनमोहन दहचोकमा 300 शैय्याको कोरोना अस्पताल बनाउन सकिन्छ भनिएको छ। राधास्वामी भवनमा 80 बेडको, मानसिक अस्पतालमा 25 बेडको र 3 मेडिकल कलेजमा गरिब 1200 शैय्यामा चाहिँ त्यहाँ शैया बनाउन सकिन्छ भनिएको छ। त्यसै गरी गङ्गालाल अस्पतालमा 50 र निजी अस्पतालहरूमा 2000 गरी उपत्यकामा मात्रै तत्काल 5000 कोभिड शैया बनाउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। र अहिले पछिल्लो अवस्थामा कोभिडको जानकारी कोभिड खोपमा पनि फेरि कमिसन माग्ने एजेन्टलाई नै खोप ल्याउने अनुमति दिएको समाचारहरू पनि आइरहेको छ। सरकारले भारतको सेरम इन्स्टिच्युटबाट सिधै खरिद गरेको कोभिड विरुद्धको खोपमा समेत कमिसन मागेर खोप ल्याउने अवरोध गर्ने एजेन्टलाई नै कोभिसिल्ड खोप आयातको अनुमति दिएको भनेर समाचारहरू आइरहेको छ। पछिल्लो समयमा कोरोना अपडेट हामीले गरिरहँदाखेरि अहिले विशेष गरी कोरोना सङ्क्रमणका विषयमा अथवा कोरोना सङ्क्रमणका कारण तनावमा रहेका व्यक्तिहरूलाई यो तनाव मुक्त गर्नका लागि व्यायाम र आयुर्वेद औषधिको चिकित्सा पद्धति अपनाउनको लागि पनि आग्रहहरू भइरहेको छ र कतिपयले प्रयोगहरू गरिरहेका छन्। त्यो प्रयोगबाट पनि मान्छेले फाइदा लिइरहेका छन्, स्वास्थ्य लाभहरू लिइरहेका छन् भनेर पृष्ठपोषण पनि भइरहेको छ। यो अवस्थामा हामी निरन्तर कोरोना अपडेट गरिरहन्छौँ र कोरोना अपडेट अहिलेको लागि चाहिँ सकिएको छ। फेरि अर्को कोरोना अपडेट हामी भोलि लिएर आउँछौँ। अहिलेको लागि प्राविधिक मित्र आनन्दलाई धन्यवाद दिँदै म निरज पिठाकोटे बिदा हुन्छु। नमस्कार।
एजी, माईजी हरदम मुड़ी दुखाला कहे नी त निमन अस्पताल में जाके चेक करा दीना।
अब हम कहाँ जाई हो निमन अस्पताल खोजे, जाना तुहे जाके निमन डॉक्टर खोज के चेक करा दी।
अपने के तो अकेले नहीं खे, अब हमनी की बीरगंज में खुल गई बा तराई अस्पताल, जहाँ इंटरमेडिसिन विशेषज्ञ डॉक्टर रोशन कुर्मी लगायत सर्जरी गाइनो ऑर्थोपेडियाटिक और विशेषज्ञ डॉक्टर सब सेवा दे रहल बानी। एकरा साथे अमेरिकन मशीन सीटी स्कैन के भी व्यवस्था बाटे।
और कथी कथी होला तो तनी बतावा ना।
हमने के स्वास्थ्य के ख्याल में राखत चीनी रोग, मिर्गोला परीक्षण, कलेजा, हेपाटाइटिस खून के जाँच, अल्ट्रासाउंड, इकोकोडियोग्राफी, ईसीजी, इंडोस्कोपी लगायत और जाँच यहाँ होखेला। आ इतना कहाँ, विशेषज्ञ द्वारा पैथोलॉजी फार्मेसी के सेवा के साथ 24 घंटा इमरजेंसी सेवा भी बाटे।
हम आज जातनी माई के लेके वहाँ भी
विशेष जानकारी के खातिर तराई अस्पताल यातायात कार्यालय के सामने बिरगंज। फोन 0154192552, मोबाइल 9845558570।
नमस्ते बिरगंज।
उच्च स्तर के इलेक्ट्रॉनिक सामान के मरम्मत के खातिर अब अपने के शहर में हिम सर्विस अपन मरम्मत केंद्र खोल देले बा।
यहाँ अनुभवी औरी तालीम प्राप्त इंजीनियर द्वारा टीवी, फ्रिज, वॉशिंग मशीन, माइक्रोवेव ओवन, एसी के मरम्मत सेवा प्रदान कर जाला। अभी हमने के सेवा सब सैमसंग, हिम स्टार, ग्लांच और अहुजा के सामान सब में उपलब्ध बाटे।
संपर्क सैमसंग मोबाइल के खातिर हिम सर्विस माई स्थान चौक मेन रोड 9852150312।
और सामान सबके खातिर हिम सर्विस ट्रांसपोर्ट लाइन आदर्श नगर बीरगंज 0514181113।
और जानकारी के खातिर टोल फ्री नंबर 1660188088।
का भइल बिमला, आजकल तू ज्यादा बोलबे ना करेलू, उदास लौकेलू।
का कही दीदी, ठीक से नींद भी ना लागेला, मूड़ी भी भारी होता, खाए के मन भी ना लागेला, आ केहू से बोले के मन भी ना लागेला, काहे नु डर भी लागेला, हाथ में कोनो काम भी नहीं खे, कहाँ भइल का भइल।
ए हे तो ई बात बा बहिन, ऐसन लक्षण तो कभी कभार मन आ परिस्थिति के तालमेल ना मिलेला तबे हो सकत बा। ऐसन स्थिति लंबा समय तक रह जाए तो विभिन्न शारीरिक आ मानसिक समस्या भी आ सकत बा बहिन। वैसे ऐसन भइला पर तुरंते मनोविमर्श सेवा लेली। अभी तरंगिनी फाउंडेशन 24 घंटा फोन करके ऐसन सेवा ले सके वाला व्यवस्था मिलौले बा, जेमे फोन कैला पर पैसा ना लागेला और अनुभवी मनोविमर्शकर्ता के सेवा मिलेला। वैसे तू 1660120004 में तुरंत फोन करके अपन बात कह द। और सुन, ओ तरह जवन बात तू कहबू वो बात गोप्य रहेला, वैसे डेराए के ना पड़ी।
अपन मानसिक स्वास्थ्य के ख्याल कर जाऊँ आ स्वस्थ रह जाऊँ। जनहित के खातर महिला तथा बाल बालिका, ज्येष्ठ नागरिक मंत्रालय, यूएन ओमन, तरंगिनी फाउंडेशन, नेपाल। खुशीको खबर
नयाँ वर्ष 2078 को शुभ अवसरमा लिंक रोड बस पार्क बेरगंजमा अवस्थित नारायणी बयोदास सिटी क्लिनिकको ओपीडी शुल्क रु 500 मा 30% छुट गरी रु 350 भएकोमा आफ्नो स्वास्थ्य चेक जाँच गराई मौकाको फाइदा उठाउनुहोस्।
हाम्रा सेवाहरू
हाड जोड्ने तथा नसा रोग विशेषज्ञ, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ,
स्त्री तथा प्रसूति रोग विशेषज्ञ, नवजात शिशु तथा बाल रोग विशेषज्ञ,
जनरल फिजिसियन, न्यूरो सर्जरी विशेषज्ञ,
नाक कान घाँटी रोग विशेषज्ञ, मुटु रोग विशेषज्ञ, युरोलोजी सेवा
साथै रगत जाँच, एक्सरे, ईसीजी तथा इकोमा 10% छुटको पनि व्यवस्था छ।
स्थान नारायणी बयोदास सिटी क्लिनिक, लिंक रोड, बिरगंज। समय बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
सम्पर्क नम्बर 9820909930 र 9819126061।
हेलो
दीपक, सुन न यार, मलाई व्यापारको लागि अलिकति पैसा सापट देऊ न ल।
साथी, अब व्यापार तथा घर खर्चको लागि यसरी साथीभाइसँग सापट माग्नै पर्दैन। मञ्जुश्री फाइनान्सले छिटो छरितो तथा सुलभ ब्याजमा आफ्नै खाताबाट लोन झिक्न र राख्न मिल्ने गरी सजिलो व्यापार ओभरड्राफ्ट कर्जा, घर कर्जा, शैक्षिक कर्जा, कृषि कर्जा आदि बिना झन्झट छिटो छरितो कर्जा उपलब्ध गराइरहेको छ नि।
हो र भने त्यसो भए मेरो समस्याको समाधान तुरन्तै हुने भयो।
नेपाल राष्ट्र बैङ्कबाट ग वर्गको इजाजत प्राप्त संस्था मञ्जुश्री फाइनान्स लिमिटेड। थप जानकारीका लागि प्रधान कार्यालय नयाँ बानेश्वर काठमाडौँ,
बिरगंज शाखा आदर्श नगर बिरगंज, फोन 0551532037।
कृष्ण सर, बाबुलाई लिएर कताबाट?
दृष्टि आँखा अस्पतालमा बाबुको आँखा जाँच गराएर आएको नि।
लौ न सर, कस्तो जाँच हुन्छ हो त्यहाँ?
त्यहाँ आँखामा देखिने सबै समस्याको अत्याधुनिक प्रविधिको माध्यमले सफल उपचार गरिन्छ। हाम्रा सेवाहरू
बिरगंजमा पहिलो पटक पर्दा सेवा, आँखाको पर्दा च्यातेको, आँखा भित्र रगत जमेको, पर्दामा प्वाल परेको तथा पर्दाको सबै प्रकारको रोगहरूको निदान तथा उपचार बिना इन्जेक्सन अत्याधुनिक प्रविधिबाट मोतियाबिन्दुको कम्प्युटराइज अपरेसन, सबै प्रकारका लेजर सेवाहरू तथा इन्जेक्सन एभास्ट्रिन सेवा, जलबिन्दुको जाँच तथा शल्यक्रिया, आँखाबाट पानी तथा पिप आइराख्ने, आँखामा मासु पलाएको, परेला भित्र वा बाहिर फर्केको, जेडो आँखा इत्यादि रोगहरूको शल्यक्रिया, सबै प्रकारको लेन्स र चस्माहरू सहुलियत दरमा उपलब्ध, 5 वर्ष मुनिका बाल बालिकाको निःशुल्क आँखा जाँच।
दृष्टि आँखा अस्पताल, बिरगंज 16 पावर हाउस, फोन नम्बर 0551556595 र 5942।
होइन ए राम, किन टोलाएर बसेको?
हेर न छोरी ठुली भई, अब अर्को साल बिहे गरिदिऊ भनेको, खर्च पो कसरी जुटाऊ सोचिरहेको छु।
ए त पनि चिन्ता के लिइरहेको, 1 वर्ष बाँकी छ नि। पावर ट्र्याक युरो 50 ट्र्याक्टरबाट तेरो समस्याको समाधान भइहाल्छ नि।
पावर ट्र्याक ट्र्याक्टरबाट कसरी?
अब युरो 50 मोडेलको पावर ट्र्याक ट्र्याक्टरले त 1 सालमा मजाले 10-12 लाख कमाउन सकिन्छ नि। पल्ला घरको काका, म अनि हामी 5-6 जना साथीभाइले पोहोर मात्रै पावर ट्र्याक ट्र्याक्टर लिएर त अहिले घर, छोरा छोरीको विदेश र अन्य कार्यहरू गरिसक्यौ नि।
त्यसो भए म पनि आज युरो 50 मोडेलको पावर ट्र्याक ट्र्याक्टर लिन जानु पर्यो र आउने साल छोरीको बिहे र अन्य कार्य धुमधाम साथ गर्नेछु।
पावर ट्र्याक ट्र्याक्टरको अधिकृत विक्रेता नेपाल ट्रेड एन्ड सर्भिस लिङ्क, बिरगंज 14 बाइपास रोड, बहुवरी, हनुमान मन्दिरको छेउमा। फोन नम्बर 0551691160, मोबाइल नम्बर 9855033430।
आस्था छ अनि भरोसा छ, सबैको विश्वास एउटै काँधमा छ। काम पानी आदि फेरि छैन कसैको डर, न झुक्छ यो न टुट्छ यो, चट्टान सरी उभिरहन्छ यो। सर्वाधिक विश्वासिलो जगदम्बा सिमेन्ट हो नेपालीहरूको, जगदम्बा सिमेन्ट।
फाटल गंजी पर कर ले हमसे प्यार।
आई तो हम का करी, कितना गंजी लिया, सारा गंजी लिया और लोग किन का फाट
करे के काबा, जा पहन किया वह अमूल कम्फी गंजी, तब देखा कितना हैंडसम लोग।